यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। तनहुको आबु खैरानी स्थित ऐना पहराबाट मर्स्याङ्दी नदीमा बस खस्दा 27 जना भारतीय पर्यटकको मृत्यु, घाइते 16 जनाको त्रिवी शिक्षण अस्पताल महाराजगंजमा उपचार हुँदै। सहकारीको रकम दुरूपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिद्वारा गोर्खा मीडिया नेटवर्कका पूर्व संचालक रवि लामिछानेसँग सोधपूछ। भारतको केदारनाथ नजिक हेलिप्याड भासिँदा पुरिएर 4 नेपालीको मृत्यु र बाढ़ी र पहिरोका कारण भारत र बंगलादेशमा कम्तीमा 36 जनाको मृत्यु, 45 लाख भन्दा बढ़ी मानिस विस्थापित।
4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। तनहुको आबु खैरेनी गाउँपालिका 4 ऐना पहरामा आज भएको बस दुर्घटनामा 27 जनाको मृत्यु भएको छ। पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको UP 53 FT 7623 नम्बरको भारतीय यात्रुवाहक बस सड़कबाट मर्स्याङ्दी नदीमा खस्दा 16 जना घाइते भएका छन्। घाइतेलाई नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाडौँ ल्याइएको छ। उनीहरूको महाराजगंज स्थित त्रिवी शिक्षण अस्पतालमा उपचार भइरहेको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ। सो बसमा चालक र सहचालक सहित 43 यात्रु रहेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो। सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले आज गोर्खा मीडिया नेटवर्क प्रालीका पूर्व संचालक एवं प्रबन्ध निर्देशक रवि लामिछानेसँग सोधपूछ गरेको छ। समितिको आज बसेको बैठकमा समितिको कार्यविधि अनुसार विभिन्न सहकारी र कम्पनीको रकम दुरूपयोगमा संलग्नका रूपमा आरोपित मध्ये पूर्व उप प्रधानमन्त्री समेत रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसँग सोधपूछ गरिएको समिति सभापति सूर्य थापाले जानकारी दिनुभयो। समिति सचिव बबिता मिश्रका अनुसार आजै गोर्खा मीडिया नेटवर्क प्रालीका पूर्व संचालक छविलाल जोशीसँग पनि सोधपूछ गरिएको थियो। समितिले विभिन्न सहकारी र कम्पनीको रकम दुरूपयोगमा संलग्नको रूपमा आरोपित व्यक्तिहरूसँग सोधपूछ तथा बयान लिइरहेको छ। छानबिन समितिले समस्याग्रस्त घोषणा भएका र सामाजिक रूपमा प्रश्न उठेका सहकारी संस्थाहरूको अध्ययन गरिरहेको छ। समस्याग्रस्त घोषणा भएका बाहेक स्वर्ण लक्ष्मी बचत तथा ऋण सहकारी, सुमेरू बचत तथा ऋण सहकारी, सूर्यदर्शन बचत तथा ऋण सहकारी, सुप्रिम बचत तथा ऋण सहकारी, सानो पाइला बचत तथा ऋण सहकारी, समानता बचत तथा ऋण सहकारी, इमेज बचत तथा ऋण सहकारी, आइडियल यमुना बहुद्देश्य संस्थाको रकम हिनामिना भएको विषयमा समितिले अध्ययन गरिरहेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संस्कृतको लोकप्रियता नेपाल र भारतमा मात्र नभएर विश्वमा नै बढ़दै गएको बताउनु भएको छ। जयन्तु संस्कृतमद्वारा राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित पुरस्कार वितरण एवं सम्मान समारोहमा राष्ट्रपति पौडेलले सबै भाषाभाषीहरूलाई सम्मान, सहयोग र समन्वय गरेमा प्रत्येक भाषाको संरक्षण र विकास सम्भव हुने बताउनुभयो। 2004 सालमा बोल्न, लेख्न र संगठन गर्न नपाउने राणा शासनको युगमा संस्कृत अध्ययन गर्ने छात्रहरूले काठमाडौँमा सशक्त आन्दोलन गरेर राणा सरकारलाई झुक्न बाध्य बनाएको प्रसंग उल्लेख गर्नुहुँदै राष्ट्रपति पौडेलले नेपालमा प्रजातन्त्रको स्थापनामा जयन्तु संस्कृतम आन्दोलनको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। त्यस अवसरमा राष्ट्रपति पौडेलले प्राध्यापक नीलमणि ढुंगाना र प्राध्यापक डाक्टर पूर्णचन्द्र ढुंगेललाई पुरस्कार प्रदान गर्नुभयो। साथै राष्ट्रपति पौडेलले प्राध्यापक डाक्टर ऋषिराम पोखरेल, प्राध्यापक डाक्टर दीर्घराज घिमिरे, प्राध्यापक डाक्टर रामचन्द्र गौतम, प्राध्यापक गोविन्द चौधरी झा र प्राध्यापक चेतुनाथ आचार्यलाई अभिनन्दन गर्नुभयो। कार्यक्रममा सम्मानित व्यक्तित्व प्राध्यापक डाक्टर ढुंगेल र प्राध्यापक डाक्टर पोखरेलले संस्कृत भाषा र बाङ्मयको विकास र संरक्षणमा सरकारले ध्यान दिनुपर्ने बताउनुभयो। जयन्तु संस्कृतमका अध्यक्ष डाक्टर बद्री पोखरेल, सदस्य सचिव प्राध्यापक डाक्टर नवराज कटेल र प्राध्यापक डाक्टर मुकुन्द लामिछानेले संस्कृत बाङ्मयको विकासमा जयन्तु संस्कृतमले महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्नुभयो। सरकारले काठमाडौँ तराई मधेस द्रुत मार्ग सड़क आयोजनालाई मकवानपुरमा करिब 33,975 वर्ग मिटर जग्गा प्राप्त गर्न स्वीकृति दिने निर्णय गरेको छ। हिजो बसेको मन्त्री परिषद बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले काठमाडौँ तराई मधेस द्रुत मार्ग सड़क आयोजनालाई आवश्यक पर्ने मकवानपुरको जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको जानकारी दिनुभयो।
कोलम्बियाको बोगोटामा आयोजना हुने फर्स्ट ग्लोबल मिनिस्टरियल कन्फरेन्स ओन एन्डिङ भायोलेन्स अगेन्स्ट चिल्ड्रेनमा सहभागी हुन माननीय महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रीलाई स्वीकृति प्रदान गर्ने, काठमाडौँ तराई मधेस द्रुत मार्ग सड़क आयोजनालाई मकवानपुर जिल्लामा करिब 33,975 वर्ग मिटर जग्गा प्राप्ति गर्न आवश्यक परेको हुनाले त्यो जग्गा प्राप्तिको काम अगाडि बढ़ाउन लागि स्वीकृति प्रदान गरिएको छ। ब्राजिलमा आयोजना हुने वन प्लानेट नेटवर्क फोरम 2024 कार्यक्रममा सहभागी हुन माननीय वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीलाई स्वीकृति प्रदान गर्ने।
यस्तै मन्त्री परिषद बैठकले नेपाल आयल निगमलाई जितपुर सिमेरा उपमहानगरपालिकामा करिब 5 बिघा जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने, ललितपुर महानगरपालिकाले गणतन्त्र कोरियाको चिवरगुण नगरसँग भगिनी सम्बन्ध स्थापना गर्न पूर्व स्वीकृति प्रदान गर्ने र सामाजिक सञ्जालको रूपमा प्रयोग भइरहेको टिकटकको प्रयोगमा लगाइएको रोक तोकिएका शर्तहरू पालना गर्ने गरी हटाउने निर्णय गरेको छ। भारी वर्षाका कारण भारतको उत्तराखण्ड स्थित केदारनाथ नजिक रहेको हेलिप्याड भासिँदा पुरिएर 4 नेपालीको मृत्यु भएको छ। विपद जोखिम न्यूनीकरणका प्राधिकरणका जिल्ला प्रबन्ध अधिकारी नन्दन सिंह रजवारले गएराती करिब 1:20 भासिएको खाल्डोमा 4 पुरिएको खबर पाउन साथ उद्धार टोली घटनास्थलमा पठाउँदा सबैको मृत्यु भइसकेको थाहा पाएको जानकारी दिनुभयो। भीषण वर्षाका कारण डोलियादेवी मार्ग अवरूद्ध हुँदा करिब 2 किलोमिटर टाढा रहेको घटनास्थलमा उद्धार टोली पैदल हिँडेर पुगेका कारण ढिलो हुँदा ती मजदूरहरूको मृत्यु भइसकेको उहाँले बताउनुभयो। उहाँले उद्धारका लागि एस्काभेटर मेसिन पुर्याउन सम्भव नभएपछि जिल्ला उद्धार टोली स्वयंले उद्धार शुरू गरेको पनि बताउनुभयो। मृतक 4 रोजगारीको सिलसिलामा भारतको उत्तराखण्ड राज्यमा बस्दै आएका बीबीसी हिन्दी समाचारले जनाएको छ। राष्ट्रिय मानवाधिकार आयोगले भ्रष्टाचार जन्य कसुरमा हदम्यादका आधारमा उन्मुक्ति हुने गरी ऐन संशोधन नगर्न प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिलाई अनुरोध गरेको छ। आयोगले आज भ्रष्टाचार निवारण ऐन 2059 संशोधन गर्न बनेको विधेयकमा भ्रष्टाचार जन्य कसुरमा हदम्यादका आधारमा उन्मुक्ति हुने गरी ऐन संशोधन प्रस्ताव अगाडि बढ़ाइएको उल्लेख गर्दै समितिलाई पत्राचार गरेको आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलले जानकारी दिनुभयो। उहाँले हदम्यादका आधारमा उन्मुक्ति हुने गरी ऐन संशोधन प्रक्रिया अगाडि नबढ़ाउन समितिलाई पत्राचार गरेको बताउनुभयो। विधेयकमा भ्रष्टाचार जन्य कसुरमा त्यस्तो कार्य भएको थाहा पाएको मितिले 5 मुद्दा चलाउनु पर्नेछ भनी गरिएको संशोधन प्रस्तावप्रति आयोगको गम्भीर ध्यानकर्षण भएको पत्रमा उल्लेख छ। परराष्ट्र मन्त्री एवं नेपाली कंग्रेसका केन्द्रीय सदस्य डाक्टर आरजू राणा देउवाले कंग्रेस केन्द्रीय समिति बैठकमा आफ्नो भारत भ्रमण सफल भएको जानकारी गराउनु भएको छ। कंग्रेस केन्द्रीय कार्य समितिको आज बसेको बैठकमा उहाँले आफूले यही भदौ 2-6 गरेको भारत भ्रमणले नेपाल र भारत बीचको आपसी सद्भाव अभिवृद्धि गर्न उल्लेखनीय भूमिका निर्वाह गरेको बताउनुभयो। मन्त्री डाक्टर राणाले आफूले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र विदेश मन्त्री डाक्टर एस जयशंकरसँग भेटवार्ता गरेको र ती वार्तामा नेपालको हित र चासोका सबै विषयहरू राखेको बताउँदै यसबाट आगामी दिनमा उच्च स्तर एवं विभिन्न तहमा सम्पर्क विस्तार गर्न तथा द्विपक्षीय संयन्त्रहरूका माध्यमबाट सहयोग र सहकार्य थप प्रवर्धन गर्न मार्गदर्शन गरेको उल्लेख गर्नुभएको थियो। बैठकमा मन्त्री डाक्टर राणाले कंग्रेसले राज्यका हरेक निकायमा महिलाको प्रतिनिधित्वको विषयलाई थप ध्यान दिनुपर्ने धारणा राख्नु भएको थियो। प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा चाडपर्व लक्षित गरी अत्यावश्यक दैनिक खाद्य वस्तुहरूको सहज र सरल आपूर्ति व्यवस्थापन बारे छलफल भएको छ। छलफलमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले अब आउने चाडपर्वमा दैनिक खाद्य वस्तुको अभाव हुन नदिन सरकारले आफ्नो तयारी गरिरहेको बताउनुभयो। मन्त्री भण्डारीले चाडपर्व लक्षित यो वर्ष पनि 43 ठाउँमा सुपथ मूल्यका पसल सञ्चालन गरिने र अनलाइन सेवा पनि प्रवाह गरिने, चिनी लगायतका अन्य खाद्य वस्तुको अभाव हुन नदिन अहिलेदेखि नै तयारी भइरहेको जानकारी दिनुभयो। बैठकमा उपभोक्ता अधिकार कर्मीहरूले चाडपर्वमा मात्र नभएर सबै दिन उपभोक्ता मैत्री वातावरण बनाइनु दिनुपर्ने, विषादी परीक्षण गर्न औजार खरिद गरी फलफूल तथा तरकारीबाट लागिरहेको रोगलाई हटाउनु पर्ने भन्दै सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। उपभोक्ता अधिकार कर्मीहरूले सातै प्रदेशमा भएको अनुगमन संयन्त्रलाई सक्रिय बनाउनु पर्ने, समय सापेक्ष कृषि तथा वाणिज्य नीति ल्याइनु पर्ने माग गर्नुभयो। गृहमन्त्री रमेश लेखकले राजनीतिक स्थिरता तथा सुशासनका लागि दुई ठूला दल मिलेर सरकार बनाउने काम भएको बताउनु भएको छ। गृहमन्त्री लेखकले जिल्ला प्रशासन कार्यालय धनुषाको प्रमुख प्रशासनिक भवनको आज जनकपुरधाममा शिलान्यास गर्नुहुँदै ठूला दलले सरकार बनाएको केही दिनमा नै प्रमुख प्रतिपक्षी दलको समर्थनमा 18 वर्षसम्म निष्कर्षमा नपुगेको संक्रमणकालीन न्याय सम्बन्धी कानूनलाई निष्कर्षमा पुर्याउने काम भएको बताउनुभयो। गृहमन्त्री लेखकले आजै धनुषा जिल्ला स्थित सरकारी कार्यालयका कार्यालय प्रमुख तथा कर्मचारीहरूलाई इमानदारीपूर्वक कार्य सम्पादन गर्न निर्देशन पनि दिनुभयो। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइका नेपालका प्रमुख प्रतिनिधि मात्सुजाकी मिजुकीले जापानी स्वयंसेवक कार्यक्रमले नेपालको सामाजिक आर्थिक विकाससँगै नेपाल र जापानका नागरिक बीच सम्बन्ध विस्तार गर्दै आएको बताउनु भएको छ। जापानी स्वयंसेवकका रूपमा सन् 2024 नेपालका विभिन्न क्षेत्रमा खटिनुभएका स्वयंसेवकहरूको स्वागतका लागि जाइकाद्वारा आज काठमाडौँमा आयोजित कार्यक्रममा जाइका नेपालका प्रमुख प्रतिनिधि मात्सुजाकी मिजुकीले आफूलाई दिइएको काम पूर्ण समर्पणको भावनाका साथ पूरा गर्न स्वयंसेवकहरूलाई आग्रह गर्नुभयो। त्यस अवसरमा अर्थ मन्त्रालयका उपसचिव सुनिल कुमार यादवले जाइकाको स्वयंसेवक कार्यक्रमले नेपालको विभिन्न क्षेत्रमा सकारात्मक रूपान्तरणका लागि योगदान पुर्याउँदै आएको बताउनुभयो। कार्यक्रममा जाइका नेपालका पूर्व प्रमुख प्रतिनिधि ओकुबु आकी मित्सुले नेपालसँगको साझेदारीलाई जापान सरकारले उच्च प्राथमिकतामा राखेर काम गर्दै आएको र त्यो आगामी दिनमा निरन्तर रहने बताउनुभयो। जापानी स्वयंसेवकका रूपमा ललितपुरको लेलेमा कार्यरत योनोमितो मिकीले आफ्नो कार्यक्षेत्र लेलेलाई कृषिमा बलियो बनाउने गरी जापानी अनुभव र नेपाली अनुभव आदान प्रदान गरी काम गरिरहेको र त्यसबाट राम्रो प्रतिफल पनि आउन थालेको अनुभव सुनाउनुभयो। यस्तै कार्यक्रममा जाइपा नेपालकी सहकार्यक्रम प्रबन्धक कल्पना राणा, जाइका नेपालका वरिष्ठ प्रतिनिधि युजुका केनी चिरो लगायतले जापानले विगत 54 वर्षदेखि जापानी स्वयंसेवकहरूको माध्यमबाट नेपालको कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाईको क्षेत्रमा स्थानीय स्तरमा समुदायसँग मिलेर काम गर्दै आएको र त्यसले नेपालको सामाजिक तथा आर्थिक विकासमा बल पुर्याउँदै आएको बताउनुभयो। जाइका नेपालबाट हालसम्म नेपालको विभिन्न क्षेत्रमा 1,449 जना स्वयंसेवकले काम गरिसकेको जाइकाले जनाएको छ। कोरोनाका कारण 2020 3 वर्षसम्म जापानी स्वयंसेवक कार्यक्रम स्थगित भएको र गत वर्षदेखि पुनः शुरू भई अहिले कार्यान्वयनमा रहेको जाइका नेपालकी जनसम्पर्क अधिकृत बिन्द्रा सिंहले जानकारी दिनुभयो। मोस्ताङको थासाङ गाउँपालिका दुई कोबाङ गाउँको शिरबाट खसेको हिम पहिरोका कारण थुनिएको बोक्सी खोला बग्न थालेको छ। आज दिउँसो धवलागिरी आइसफल क्षेत्रबाट खसेको हिमपहिरोका कारण खोला थुनिएको थियो। हिमपहिरोका कारण खोला थुनिएको खबरपछि मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्त सहितको सुरक्षाकर्मीको टोली त्यसतर्फ गएको थियो। हिमपहिरोका कारण थुनिएको बोक्सी खोला अहिले विस्तारै बग्न थालेको प्रमुख जिल्ला अधिकारी पन्तले जानकारी दिनुभयो। जोखिम नभए पनि बोक्सी खोलाका तटीय बस्तीमा सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ। तनहुँ जिल्लामा डेंगी संक्रमितको संख्या बढ़दै गएको छ। यही भदौ 1 गते 1,082 जनामा संक्रमण देखिएकामा अहिले 1,323 जनामा संक्रमण पुष्टि भएको छ। 6 दिनमा 241 जना नयाँ संक्रमित थपिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी सुदीप कणेलले जानकारी दिनुभयो। उहाँका अनुसार जिल्लाको आबु खैरिनीमा सबैभन्दा बढ़ी 988 जनामा संक्रमण देखिएको छ। सल्यानका सामुदायिक वन समूहले सल्लाको खोटोलाई आमदानीको मुख्य स्रोत बनाएका छन्। जिल्लाका अधिकांश सामुदायिक वन समूहले सल्लाको रूखबाट उत्पादन हुने खोटो बिक्री गरेर वार्षिक 2 करोड़ बढ़ी आमदानी समेत गर्न सफल भएका छन्। सल्यानबाट संवाददाता दीपक शर्माको एक रिपोर्ट।
613 सामुदायिक वन उपभोक्ता समूह रहेको सल्यानमा अधिकांश सामुदायिक वनको आमदानीको मुख्य स्रोत हो सल्लाको खोटो। सामुदायिक वनले आमदानीको 50% रकम वन क्षेत्र र सामुदायिक क्षेत्रमा लगानी गर्ने गरेको नयाँ बस्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कर्ण बहादुर थापाले बताउनु भयो।
खोटोबाट राम्रै आमदानी भइरहेको छ। हामीले जनताहरूलाई ग्यास चुलोहरू वितरण गरेका छौँ, त्यसपछि वृक्षारोपण गरेका छौँ, टिमुरहरू अनि अन्य चिजहरू जस्तै काउलाहरू लिएर रोपेका छौँ।
गत आर्थिक वर्ष 2080-81 जिल्लाका सामुदायिक वनहरूले 2500 मेट्रिक टन खोटो बिक्री गरेका छन्, जसबाट 2,26,00,000 रुपैयाँ आमदानी गर्न सफल भएका छन्। समुदायमा जम्मा भएको रकमले वनको सुधार, वृक्षरोपण, पानीका मुहान संरक्षण, रिचार्ज पोखरी, सिंचाई पोखरी निर्माण तथा खाने पानी निर्माण लगायतका सामाजिक क्षेत्रमा लगानी गर्दै आइरहेको सामुदायिक वन महासंघ सल्यानका अध्यक्ष पुरुषोत्तम भट्टराईको भनाई रहेको छ।
उपभोक्ताको आय आर्जन हुने कार्यक्रममा लगानी गर्ने गरी सिंचाई हुनसक्छ, खाने पानी हुनसक्छ, फलफूल तरकारी हुनसक्छ, उद्योग व्यवसाय हुनसक्छ, घुम्ती कोषहरू हुनसक्छन्, यस्तोमा लगानी गर्ने गरे।
सल्यान सबैभन्दा बढी खोटो उत्पादन र बिक्री गर्ने जिल्ला हो। सामुदायिक तथा राष्ट्रिय वन गरी यहाँका झण्डै 300 बढी वनमा विभिन्न रोजिन कम्पनीहरूले खोटो संकलन गर्दै आइरहेका छन्। खोटो संकलन गर्ने रोजिन कम्पनीले समूहबाट 12 रुपियाँ प्रति किलो किन्ने गर्दछन्। डिभिजन वन कार्यालय सल्यानका प्रमुख जितेन्द्र महत
जमा भएको पैसा 25% रकम चाहिँ वन संरक्षण वन विकासमा प्रयोग गर्नुपर्छ, बाँकी रहेको 50% महिला सशक्तिकरण उद्यम विकासमा चाहिँ खर्च गर्नुपर्छ, बाँकी रहेको 25% चाहिँ सामुदायिक हितको लागि चाहिँ खर्च गर्नुपर्छ।
खोटो संकलन गरीब तथा विपन्न समुदायको आमदानीको गतिलो माध्यम हुँदै आइरहे तापनि पछिल्लो समय बढ्दै गएको वन डढेलो, भुछे तथा खोटे सल्लाह र सुक्दै जाँदा आमदानीको स्रोत पनि कम हुँदै जाने हो कि भन्ने चिन्ता पनि उत्तिकै छ। आमदानीको स्रोत बनेको सल्लाहलाई संरक्षण तथा विस्तार गर्न पनि उत्तिकै आवश्यक छ। दीपक शर्मा, सल्यान।
अब अन्तर्राष्ट्रिय समाचार। भारत र बंगलादेशमा भारी वर्षापछिको बाढ़ी र पहिरोमा परि कम्तीमा 36 जनाको मृत्यु भएको छ भने लाखौं मानिस विस्थापित भएका छन्। भारतको उत्तर पूर्वी राज्य त्रिपुरामा विगत 4 दिनदेखि परेको भारी वर्षाले निम्त्याएको बाढ़ी र पहिरोका कारण कम्तीमा 23 जनाको मृत्यु हुनका साथै 65,000 भन्दा बढ़ी मानिस विस्थापित भएका छन्। स्थानीय राजस्व विभागका अनुसार बाढ़ीका कारण त्रिपुरा राज्यमा करिब 17,00,000 मानिस प्रभावित भएका छन् भने बाढ़ीले आवास, पूर्वाधार, सड़क तथा कृषिमा गम्भीर क्षति पुर्याएको छ। बाढ़ी प्रभावित राज्यमा 450 राहत शिविरहरू स्थापना गरी शरण दिइएको अधिकारीहरूले बताएका छन्। राज्यका नदीहरूको पानीको स्तर उच्च रहेको छ। बाढ़ीले गोमती, दक्षिण त्रिपुरा, उनाकोटी र पश्चिम त्रिपुरा जिल्लालाई गम्भीर रूपमा असर गरेको स्थानीय अधिकारीले बताएका छन्। भारतीय मौसम विभागले त्रिपुरा राज्यका धेरै भागहरूमा भारी वर्षाको पूर्वानुमानपछि रेड अलर्टको चेतावनी पनि जारी गरेको छ। यसैबीच बंगलादेशमा पनि भारी वर्षापछि आएको बाढ़ीका कारण कम्तीमा 13 जनाको मृत्यु हुनका साथै 45,00,000 मानिस प्रभावित भएका त्यहाँको विपद व्यवस्थापन तथा राहत मन्त्रालयले जनाएको छ। ग्लोबल क्लाइमेट रिस्क इण्डेक्सका अनुसार बंगलादेश प्रकोप र जलवायु परिवर्तनको सबैभन्दा जोखिममा रहेका देशमध्ये एक हो। करिब 1,70,00,000 जनसंख्या भएको दक्षिण एसियाली राष्ट्र बंगलादेशका सयौं नदीहरूमा पछिल्लो समयमा बारम्बार बाढ़ी आइरहेको छ। बंगलादेशका 64 जिल्ला मध्ये 11 जिल्ला बाढ़ीबाट प्रभावित भएको विपद मन्त्रालयले जनाएको छ। बंगलादेशको अन्तरिम सरकारले पूर्व प्रधानमन्त्री शेख हसिनाको कूटनीतिक राहदानी रद्द गरेको छ। सरकारी जागिरमा व्यवस्था गरिएको आरक्षण दुरूपयोगको विरोधमा शुरू भएको विद्यार्थी आन्दोलनले उग्र रूप लिएपछि पूर्व प्रधानमन्त्री हसिना नयाँ दिल्लीमा शरण लिन पुग्नु भएको थियो। उहाँको 15 वर्ष लामो शासनको अन्त्यमा भएको आन्दोलनका क्रममा 450 भन्दा बढ़ी व्यक्तिको मृत्यु भएको थियो। हसिनाको राहदानी खारेज भएपछि हसिनालाई शरण दिइरहेका भारतका लागि पनि कूटनीतिक दुविधा खड़ा भएको छ। भारतले हसिनालाई शरण दिए पनि प्रधानमन्त्री मोदीले बंगलादेशका नयाँ नेता नोबेल पुरस्कार विजेता मोहम्मद युनुसलाई समर्थन गर्नुभएको छ। थाइल्याण्डको राजधानी बैंककको दक्षिण पूर्वमा एक विमान दुर्घटना हुँदा 9 जनाको मृत्यु भएको छ। विमान हिजो चाचेओङ साओ प्रान्तको जंगलमा खस्दा दुर्घटना भएको थियो। 2 पायलट तथा 7 जना यात्रु सहित 9 जना सवार जहाज बैंककको सुवर्णभूमि विमानस्थलबाट थाइल्याण्डको खाड़ी स्थित ट्राट प्रान्ततर्फ जाँदै गर्दा दुर्घटना भएको थियो। स्थानीय संचार माध्यमका अनुसार जहाजमा सवार यात्रुहरूमा 2 बालबालिका सहित 4 थाई र 5 चिनिया नागरिक रहेका थिए। अब आर्थिक समाचार।
मुलुकको पूर्वाधार क्षेत्रमा लगानीको विविधता खोज्ने तथा औद्योगिक वातावरण निर्माणमा सहयोग गर्ने उद्देश्यका साथ यही भदौ 27 र 28 गते काठमाडौँमा 5 पूर्वाधार सम्मेलनको आयोजना हुने भएको छ। पूर्वाधार क्षेत्रमा नव प्रवर्तनको प्रवर्धन रोजगारी सृजना गर्दै समग्र आर्थिक विकासका लागि नेपाल उद्योग परिसंघको आयोजनामा सम्मेलन आयोजना हुन लागेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। कार्यक्रममा परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले पूर्वाधार क्षेत्रमा स्रोतको अभाव भइरहेको बेला सम्मेलनले एउटा मार्ग तय गर्ने बताउनु भयो। पूर्वाधारमा धेरै लगानी आवश्यक भएको तर स्रोतको अभाव भइरहेको अवस्थामा के कसरी स्रोत जुटाउन सकिन्छ र अन्तर्राष्ट्रिय अभ्यासहरू के छन् भन्ने बारेमा सम्मेलनका क्रममा गहन रूपमा छलफल हुने अध्यक्ष अग्रवालले बताउनु भयो। कार्यक्रममा लगानी बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न प्रसाद उपाध्यायले गत लगानी सम्मेलनका क्रममा शोकेशमा राखिएका आयोजनालाई सम्मेलनका क्रममा पछिल्लो अवस्था सहित प्रस्तुत गरिने बताउनु भयो। राजविराजको कंकालिनी नगरपालिका एक स्थित कंकालिनी भगवती मन्दिरदेखि पूर्व कोशी किनारमा किसानले लगाएको केराको बोट सुक्न थालेको छ। केरा खेतीमा बाढ़ी पसेर बोटै सुक्न थालेपछि किसानहरू चिन्तित भएका छन्। स्थानीय किसान दिनेश कुमार राउतले निरन्तरको वर्षाले केराबारी डुबानमा परेपछि केराका बोटै सुक्न थालेको जानकारी दिनुभयो। बाढ़ीले 500 बिघा क्षेत्रफलको केरा मासिने गरी करोड़ौंको क्षति पुर्याएको कंकालिनी नगरपालिका एक भारदहका किसान बच्चालाल मण्डलले बताउनुभयो। विगत 5 वर्षमा काँकडभित्र नाका भएर 10,000 भन्दा बढी विद्युतीय रिक्सा नेपालमा आयात भएको छ। मेची भन्सार कार्यले काँकड भित्ताको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2076-77 2080-81 भित्रमा काँकड भित्ता नाका भएर 89,43,36,000 मूल्य बराबरका 10,164 थान इलेक्ट्रोनिक रिक्सा नेपालमा आयात भएको छ। उक्त नाका भएर साना र मझौला सवारी साधन मात्र आयात हुने गरेको कार्यालयले जनाएको छ। मध्यपुर ठिमी नगरपालिकाले समयमा कर तिर्नुहोस् छुटै छुट पाउनुहोस् योजना सार्वजनिक गरेको छ। नगरपालिकाले कर उत्प्रेरणा कार्यक्रम अन्तर्गत करदातालाई विशेष सहुलियत दिन चालू आर्थिक वर्ष 2081-82 कर तिर्दा विभिन्न छुट सहुलियतको घोषणा गरेको हो। जस अनुसार 2081 श्रावणदेखि असोज महिना भित्रमा सम्पत्ति कर बुझाएमा आर्थिक वर्ष 2081-82 लाग्ने करमा 10% छुटको व्यवस्था गरिएको छ। त्यस्तै अघिल्ला वर्षको सम्पत्ति करमा समेत छुटको व्यवस्था गरेको नगरपालिकाको राजस्व शाखा प्रमुख रविन्द्र श्रेष्ठले जानकारी दिनुभयो। नगरपालिकाले नयाँ व्यवसाय दर्तामा समेत 10% छुटको प्रावधान लागू गर्ने भएको छ। नेपाल सुनचानी व्यवसाय महासंघले सुन आयात तथा बिक्री वितरण सम्बन्धी कार्यविधि 2068 समसामयिक र व्यावहारिक बनाउन नेपाल राष्ट्र ब्याङ्कसँग आग्रह गरेको छ। महासंघका अध्यक्ष अर्जुन रसाइलीको नेतृत्वमा शुक्रबार गएको महासंघको प्रतिनिधि मण्डलले त्यस्तो आग्रह गरेको हो। भेटका क्रममा महासंघका अध्यक्ष रसाइलीले राष्ट्र ब्याङ्कको विदेशी विनिमय विभागका कार्यकारी निर्देशक रेवती प्रसाद नेपाललाई 14 बुँदे ज्ञापन पत्र बुझाउँदै 2068 सालमा जारी गरी हालसम्म लागू गरिँदै आएको सुनायत तथा बिक्री वितरण सम्बन्धी कार्यविधि अव्यवहारिक भएको र त्यसले आम सुनचानी व्यवसायको समस्या सम्बोधन गर्न नसकेको भन्दै व्यवसायका समग्र समस्या समाधानमा सहयोग पुग्ने गरी प्रभावकारी आचार संहिता जारी गर्न आग्रह गर्नुभयो।
उहाँ हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
घरेलु टोली नेपालले दक्षिण एसियाली फुटबल महासंघ साफ U20 च्याम्पियनशीपको सेमिफाइनलमा भूटानको सामना गर्ने भएको छ। सातो बाटो स्थित एन्फा मैदानमा शुक्रबार साबिक विजेता भारतले मालदिव्सलाई 1-0 पराजित गरेसँगै सेमिफाइनल समीकरण पूरा भयो। इन्जुरी समयमा मेन्थेङदाङ किपगेनले गरेको एकमात्र गोल भारतलाई जित दिलाउन पर्याप्त बन्यो। जितसँगै दुई खेलमा 6 अङ्क जोडेको भारत समूह बीको विजेता बन्यो। दुवै खेलमा पराजित मालदिव्स अङ्कविहीन हुँदै बाहिरियो। भारतले फाइनल प्रवेशका लागि समूह एको उपविजेता बंगलादेशको सामना गर्नेछ। यसैगरी नेपाल समूह एबाट विजेता र भूटान समूह बीको उपविजेता बने। समूह चरणमा नेपालले दुवै खेलमा जित निकाल्दा भूटानले समान 1 जित र हार बिहोर्यो। समूह एको श्रीलंका अङ्कविहीन हुँदै बाहिरियो। एनएसजेएफ पल्सर स्पोर्ट अवार्ड 2080 अन्तर्गत पीपुल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक गरिएको छ। आयोजक नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफले शुक्रबार एक कार्यक्रमका माच मनोनयन सार्वजनिक गरेको हो। अवार्डका लागि क्रिकेटका गुलशन झा, भलिबलकी कविता भट्ट, कबड्डीकी मानुमती विष्ट, फुटबलकी प्रीति राई तथा रब्बीका श्रीराम श्रेष्ठ मनोनयनमा रहेका छन्। कार्यक्रममा भोटिङ पार्टनरमा यी सेवासँग पनि एनएसजेएफले सम्झौता नवीकरण गरेको छ। मनोनयनमा पर्ने 5 मध्ये 1 जनालाई यही भदौ 28 गते हुने अवार्ड कार्यक्रममा पल्सर मोटरसाइकल सहित पुरस्कृत गरिनेछ। पिपल्स च्वाइस विधाको विजेता मञ्चका सदस्य र राष्ट्रिय प्रशिक्षक तथा यी सेवा र फेसबुक पेजमा खेल प्रेमीले गर्ने मतका आधारमा चयन हुनेछ।
अब मौसम आगामी 24 घण्टामा सातै प्रदेशका केही स्थानहरूमा मेघगर्जन चट्टाङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुको साथै कोशी बागमती लुम्बिनी सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 30.5 न्यूनतम 20 डिग्री सेल्सियस वर्षा 15.9 मिलिमिटर, काठमाडौँको अधिकतम 29 न्यूनतम 21 डिग्री सेल्सियस वर्षा 3.1 मिलिमिटर, पोखराको अधिकतम 32.5 न्यूनतम 23 डिग्री सेल्सियस वर्षा 2.4 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम 32.7 न्यूनतम 23.3 डिग्री सेल्सियस वर्षा 4 मिलिमिटर र दिपायलको अधिकतम तापक्रम 33.7 न्यूनतम 24.9 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। तनहुँको आबुखैरेनी स्थित ऐना पहराबाट मर्स्याङ्दी नदीमा बस खस्दा 27 भारतीय पर्यटकको मृत्यु, घाइते 16 त्रिवी शिक्षण अस्पताल महाराजगंजमा उपचार हुँदै। सहकारीको रकम दुरूपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिद्वारा गोर्खा मीडिया नेटवर्कका पूर्व संचालक रवि लामिछानेसँग सोधपूछ। भारतको केदारनाथ नजिक हेलिप्याड भासिँदा पुरिएर 4 नेपालीको मृत्यु र बाढ़ी र पहिरोका कारण भारत र बंगलादेशमा कम्तीमा 36 जनाको मृत्यु, 45 लाख भन्दा बढ़ी मानिस विस्थापित। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।